क्षेत्रीय सरसफाई तथा अनुगमन कार्यालय सुर्खेतले 30 बुधे मध्यपश्चिम घोषणा पत्र सार्वजनिक गर्यो। सरसफाईका क्षेत्रमा सम्बन्धित निकाय थप गम्भीर बन्नुपर्नेमा जोड।
जाजरकोटमा अधिकांश स्थानीय तहको काम सदरमुकामबाटै हुँदै नाम र केन्द्र परिवर्तन गर्ने निर्णयले रोल्पाका 3 स्थानीय तहमा विवाद चर्कियो।
राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा प्रमुख दलहरूबीच विवाद भएपछि राष्ट्रपति पनि अप्ठ्यारोमा, परामर्श जारी।
र एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा विराटनगर र भैरवा क्वालिफायर चरणमा प्रवेश, अरू 2 टोलीको टुङ्गो लाग्न बाँकी। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। क्षेत्रीय सरसफाई तथा अनुगमन कार्यालय सुर्खेतले 30 बुधे मध्यपश्चिम घोषणा पत्र सार्वजनिक गरेको छ। साबिकको मध्यपश्चिम विकास क्षेत्रका जिल्लामा स्वच्छता र सरसफाईको वर्तमान अवस्था र भावी कार्यनीतिका विषयमा केन्द्रित रहेर तयार भएको घोषणापत्र सार्वजनिक गर्दै क्षेत्रीय प्रशासक सुरेश प्रधानले प्रदेश नम्बर 6 राजधानी बन्ने तयारीमा रहेको सुर्खेतलाई थप सरसफाईको खाँचो परेको बताउनुभयो। उहाँले मध्यपश्चिमका बाँके बाहेकका सबै जिल्लाहरूलाई घोषणापत्र अनुसार नै पूर्ण राख्न सकिएको दावी गर्दै अब प्रदेशका 10 जिल्लालाई पनि पूर्ण सरसफाईको प्रभावकारी कार्यान्वयनका लागि सबै निकाय जुट्नुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले अभियान नै बनाएर सुर्खेतलाई सरसफाईका क्षेत्रमा थप विकास र विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले सुर्खेत अझै पनि फोहोर र धुवाँ धुलोबाट टाढा रहन नसकेको भन्दै सरसफाईका क्षेत्रमा सम्बन्धित निकाय गम्भीर बन्न नसकेको बताउनुभयो। मध्यपश्चिमाञ्चल क्षेत्रीय सरसफाई तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख चन्द्रबहादुर केसीले मध्यपश्चिमका जिल्लालाई पूर्ण सरसफाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउनका लागि प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो। सरसफाई घोषणापत्रमा प्रादेशिक संरचनासँगै सरसफाईका अभियानहरू पनि परिवर्तन गर्दै लैजाने, हरेक नागरिकलाई सफा र स्वच्छ पानीको व्यवस्थापन गर्ने, सार्वजनिक शौचालयको निर्माण कार्य अघि बढाएर लैजाने लगायतका बुदाहरू समेटिएको छ।
गत 7 गते प्रहरीको गोली लागेर एकजना म्यादी प्रहरीको ज्यान गएपछि कालीकोटमा लगाएको कर्फ्यू हटेको छ। 7 गते रातिबाट लगाएको अनिश्चितकालीन कर्फ्यू हिजोबाट हटाएको हो। कर्फ्यू हटाएको भए पनि प्रशासन आसपासमा भने निषेधित क्षेत्र कायमै रहेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यू हटाइएको हो। समितिले हिजैबाटै काम थालेको छ। 7 गते प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भएको जनाइएको छ। पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था, म्यादी प्रहरीको तलबको विषयमा भएको विवादको बारेमा छानबिन हुनुपर्ने माग गरेको छ। सरकारले मृतकका परिवारलाई 10,00,000 राहत दिने निर्णय यसअघि नै गरिसकेको छ।
जाजरकोटका अधिकांश स्थानीय तहका काम सदरमुकामबाटै हुने गरेका छन्। जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिका बाहेक अरू स्थानीय तहको काम सदरमुकामबाटै हुँदै आएको छ। सेवाग्राहीले सरकारले अब स्थानीय तहबाटै सरकारी सेवा दिने बताए पनि सदरमुकाम धाउनुपर्ने बाध्यता नहटेको नागरिकहरूले गुनासो गरेका छन्। उनीहरूले स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएको भन्दै सबै कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको बताएका छन्। बैङ्क, विद्युत, सञ्चार लगायतका सेवा सुविधा नभएकाले सदरमुकाममा नै स्थानीय सरकार चलाउनु परेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र जङ शाहले बताउनु भएको छ। शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिकाले पनि स्थानीय तहबाटै सेवा दिन सकिरहेका छैनन्। स्थानीय स्तरमै सबै काम हुने भनिए पनि अहिलेसम्म 90% काम सदरमुकाममै हुँदै आएको छ। वडा कार्यालय समेत स्थापना हुन नसक्दा सदरमुकामबाट सेवा दिनुपर्ने बाध्यता रहेको बताइएको छ।
यता गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका 3 स्थानीय तहमा विवाद चर्किएको छ। रोल्पाको सुवर्णावती र सुकीदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो। सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामकरण गर्ने भन्दै गाउँपालिकाका अध्यक्ष गुणदेव घरतीले प्रस्ताव पेश गरेपछि 4 वडाका वडाध्यक्षले निर्णय पुस्तिकामै असहमति जनाएका छन्। गाउँपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष घर्तीले साबिकको नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि 1, 2, 3 र 4 का वडाध्यक्षहरूले आपत्ति जनाएका हुन्। ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णवती परिवर्तन गरी व्यक्तिगत व्यक्ति विशेषको नाम सिङ्गो गाउँपालिकाको नाम राख्ने प्रयास भएको भन्दै विज्ञप्ति मार्फत उनीहरूले असन्तुष्टि जनाएका छन्। यता गाउँपालिकाका अध्यक्ष घर्ती मगरले भने सुवर्णवती गाउँपालिका पौराणिक साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह्रो मान्नुको साथै नामाकरण समेत अर्थपूर्ण नरहेकाले नाम परिवर्तन गर्नु परेको बताउनुभयो। अहिले प्रस्तावको रूपमा मात्रै आएको र यही 12 गते बृहत छलफल गरी टुङ्गो लगाइने घर्तीको भनाइरहेको छ।
सुर्खेत लगायत नेपालमा पनि क्रिसमस डे हर्षोल्लासका साथ मनाइएको छ। यसु ख्रिस्टको जन्मोत्सवको रूपमा हरेक वर्ष December 25 मनाइने क्रिसमसका अवसरमा सुर्खेतमा रहेका चर्चहरूमा पनि धुमधामसँग विभिन्न कार्यक्रम गरिएको छ। सुर्खेतका चर्चहरूमा नाचगान, शुभकामना आदान प्रदान र केक काटेर क्रिसमस डे मनाइएको छ। क्रिस्चियन धर्मावलम्बी बाहेक अन्य धर्मावलम्बीले समेत क्रिसमसका अवसरमा सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट शुभकामना आदान प्रदान गरेका छन्। यसै सन्दर्भमा क्रिसमस डे मनाउनुको उद्देश्य, यस पर्वले दिने सन्देश लगायतका विषयमा हामीले बेथेल चर्च सुर्खेतका पास्टर समेत रहनुभएका इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेसँग कुराकानी गरेका छौँ। मैले अध्यक्ष गैरेलाई क्रिसमस कसरी मनाइन्छ भनेर पहिलो प्रश्न सोधेको छु।
क्रिसमस भनेको एउटा अद्भुत बालक अनि यो पृथ्वीमा एउटा मुक्ति र शान्ति ल्याउने र मानिसको लागि अचम्मै असल खबर लिएर आउनुहुने प्रभु येशु ख्रिस्टको जन्मको एउटा को उत्सव हो। र आजभन्दा 2017 वर्ष अगाडि इजरायलको बेथलेम गाउँमा एकजना कन्या मरियमबाट चाहिँ उहाँ जन्म लिनुभयो पवित्र आत्माद्वारा गर्भाधान भएर। र उहाँले इजरायल उहाँ चाहिँ सर्वशक्तिमान परमेश्वर पिता भएर पनि एउटा मानव रूप लिएर मान्छेको लागि र मान्छेलाई प्रेम गरेको कारणले मान्छेलाई आफूले सृष्टि गरेको कारणले मान्छे दैनिक नाशवान जीवन र भ्रष्टतामा गएको कारणले गर्दाखेरि उहाँ यस पृथ्वीमा जन्म लिनु पर्यो। र आजभन्दा 2017 वर्ष अगाडि इजरायल देशबाट उहाँको यो सेवाको अभियान चाहिँ सुरु भयो।
अनि कसरी मनाइन्छ त क्रिसमस?
क्रिसमस चाहिँ विशेष गरेर उहाँको जन्मैदेखि 2017 वर्ष अगाडि ज्योतिषीहरूले, गोठालाहरूले, ताराहरूले उहाँको जन्ममा एक किसिमको उहाँलाई दर्शन भेट दिएर अनि स्वर्गदूतहरू आएर खबर दिएर चाहिँ उहाँ चाहिँ एउटा उत्सव सेलिब्रेसन मनाएको घटनाहरू हामी पाउँछौँ। र अहिले चाहिँ खास बाइबलमा मेरो जन्मदिवस मनाइदिनु भनेर भनिएको छैन, तापनि हामीलाई चाहिँ उहाँको यत्रो ठुलो योगदान र उहाँले गर्नुभएको मानवप्रतिको बलिदानको कारणले गर्दाखेरि हामी चाहिँ उहाँको क्रिसमसको जन्म उहाँको जन्मदिवस मनाउँछौँ। र विशेष गरी 25 डिसेम्बरको दिनमा हामी सबैलाई बोलाउने अनि खाना खुवाउने र चाहिँ हामी आफ्नो घरहरू भनौँ सिँगार पटार गर्ने, वनभोजहरू खाने र चाहिँ उहाँले गरेको योगदानलाई चाहिँ क्यारल भन्छ। त्यो विशेष गरेर घरमा घर घरमा गएर सुसमाचार सुनाउने र गीत गाउँदै नाच्दै मनाउने गरिन्छ।
क्रिसमसले कस्तो खालको सन्देश दिन्छ?
सन्देश चाहिँ यो विशेष गरेर यो पृथ्वीमा शान्ति लिएर आएको कारणले चाहिँ सबै पृथ्वीमा शान्ति होस्, यो पृथ्वी पनि स्वर्ग जस्तै होस् र एकले अर्कालाई माया प्रेम गरौँ, एकले अर्कालाई आफूलाई जस्तै माया प्रेम गरौँ र सबै मानवको सेवा गरौँ, सबैलाई वास्ता गरौँ, प्रेम गरौँ भनेर चाहिँ यसको विशेष सन्देश हुन्छ।
सुन, येशु ख्रिस्ट उहाँको जुन सन्देश थियो उहाँका अनुयायीहरूले अहिले पालना गरेको अवस्था छ कि छैन, के छ?
उहाँको पालना गरेको पाइन्छ। उहाँले चाहिँ जुन कुराहरू सिकाउनु भयो, जसले चाहिँ सत्यतामा र धार्मिकतामा काम गरिरहनु भएको छ, एकदम पालना गर्नुभएको छ। यो उहाँको सन्देश र शान्तिको वृद्धि चाहिँ फैलिरहेको छ।
उद्देश्यहरू के हो त मनाउनुको? मुख्य उद्देश्यहरू के छन् त क्रिसमस मनाउनुका?
उद्देश्य हो प्रेमको सन्देश दिनु। परमेश्वर प्रेम हुनुहुन्छ, मानिसलाई उहाँले अचम्मै धेरै प्रेम गर्नुहुन्छ, मानिसले जति गल्ती गरे पनि उहाँले क्षमा दिनुहुन्छ र उहाँले चाहिँ लोटेको मान्छेलाई उठाउन चाहनुहुन्छ अनि उहाँ अप्ठ्यारोमा परेकोलाई चाहिँ उहाँले एउटा सान्त्वना दिनुहुन्छ र कतिवटा रोगी बिरामीहरू हुन्छन् उहाँहरूलाई पनि अब उहाँको शक्तिद्वारा, पवित्र आत्माको शक्तिद्वारा निको हुनसक्छ भनेर चाहिँ सन्देश हामी विशेष गरेर त्यो सन्देश प्रेमको सन्देश दिन्छौँ। र वास्तवमा मूल सन्देश भनेको परमेश्वरले मानिस यस संसारलाई प्रेम गरेको कारणले हामी के सोच्छौँ भने संसारमा जति पनि मानव छन् जति पनि जाति छन् जति पनि धर्म छन् ती सबै परमेश्वरका पुत्र हुँ हामी एउटै हुँ नबुझेर मात्रै हो हामी एउटै हुँ परमेश्वरको सन्तान हुँ र हामी एकअर्कामा बडो सद्भाव र सहिष्णुता राखेर हामी चाहिँ अगाडि बढ्न चाहन्छौँ अनि उहाँहरूलाई परेको खण्डमा हामी सहयोग पनि गर्न चाहन्छौँ हामीलाई परेको खण्ड उहाँहरूलाई सहयोग पनि लिन चाहन्छौँ र चाहिँ विशेष गरेर अब यही सद्भाव र सहिष्णुता भएको कारणले गर्दाखेरि नेपालमा अहिले चाहिँ यो क्रिसमस सबै धर्म अन्य धर्महरूले गैर इसाईहरूले पनि चाहिँ यो क्रिसमस चाहिँ एकदम भव्य रूपले चाहिँ यो पर्वलाई चाहिँ मनाउनुहुन्छ।
उहाँ हुनुहुन्थ्यो बेथेल चर्च सुर्खेतका पास्टर पदम गैरे। क्रिसमस मनाउनुको उद्देश्य र यस पर्वले दिने सन्देश लगायतका विषयमा भेरी खबरसँग कुराकानी गर्नुहुँदै
भेरी खबरमा छिमेक सरफेर र राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले क्षेत्रीय सरसफाई तथा अनुगमन कार्यालय सुर्खेतले 30 बुँदे मध्यपश्चिम घोषणापत्र सार्वजनिक गर्यो। जाजरकोटमा अधिकांश स्थानीय तहको काम सदरमुकामबाट हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। शीतलहर तथा बाक्लो कुहिरोका कारण बाँकेसहित पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। 3 दिनदेखिको 81 चिसो बढ्नुको साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्ने क्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ। अत्याधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्कनै नसक्ने स्थिति रहेको र कार्यालयमा सेवाग्राहकको उपस्थिति पनि पातलिएको छ। स्थानीय अस्पतालले कोल्ड डायरिया, रुगाखोकी, टाइडफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाएका छन्। चिसो अत्याधिक बढ्दा पनि नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय सरकारले आगो ताप्न दाउरा उपलब्ध नगराएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बाँकेका मानव अधिकार कर्मीका सङ्घ संस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हालै ज्ञापन पत्र बुझाउँदै जिल्लाका अति विपन्न परिवारलाई शीतलहरबाट जोगाउन आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेपछि हवाई उडान समेत आंशिक रूपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा प्रमुख दलहरूबीच विवाद भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अप्ठ्यारोमा पर्नु भएको छ। राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा दलहरू दुई धारमा विभाजित भएपछि अन्यलता लम्बिएको छ। राष्ट्रिय सभा गठन एकल संक्रमणीय मतका आधारमा गर्ने कि बहुमती आधारमा भन्ने दलहरू विभाजित भएका छन्। एमाले र माओवादी केन्द्रका नेताहरूले सरकारले दलीय सहमति बिना एकल संक्रमणीय प्रणालीसहित अध्यादेश लिएको भन्दै यसलाई प्रमाणीकरण गर्न नहुने जनाएका छन्। यता कङ्ग्रेस लगायतका दलले राष्ट्रपतिले अध्यादेश जस्ताको तस्तै जारी गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा कुरा नमिल्दा प्रतिनिधि सभा समानुपातिकतर्फ दलहरूले पाएको सिट बाँडफाँड र नयाँ सरकार गठन लगायतका काम प्रभावित भएका छन्।
उच्च स्तरीय शिक्षा आयोगले यही पुष मशान्तभित्र आफ्ना सुझावहरू सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ। आयोगका संयोजक विद्यानाथ कोइरालाले पुषभित्र सबै सुझाव समेटेर सरकारलाई बुझाउने तयारी भएको बताउनुभयो। सङ्घीय संरचना अनुसार प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षाको नीति निर्धारण गर्ने, पाठ्यक्रम निर्माण, पाठ्य पुस्तक विकास तथा मूल्याङ्कनको नीति निर्धारण, परीक्षा सञ्चालनको नीति निर्धारण, अनौपचारिक शिक्षाको नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापन लगायतका विषयमा सुझाव समेटेर सरकारलाई सुझाव बुझाउने तयारी भएको संयोजक कोइरालाको भनाइ छ। गत भदौ 19 बसेको मन्त्री परिषद बैठकले शिक्षा क्षेत्रमा विद्यमान समस्याहरू पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्ने कामहरू सिफारिस गर्न र सङ्घीय संरचनामा शिक्षा क्षेत्रमा तत्काल गर्नुपर्ने एवं दीर्घकालीन सुधारको मार्गचित्र तयार गरी शिक्षा मन्त्रालय समक्ष पेश गर्न आयोग गठन गरेको थियो। यस्तै आयोगले 11 सदस्य कार्यदल गठन गरेको छ।
सुर्खेत क्षेत्र नम्बर 1 ख प्रदेश सभाका नवनिर्वाचित सदस्य खड्गबहादुर खत्रीले वीरेन्द्रनगर बसपार्कका अग्निपीडितलाई 25,000 रकम सहयोग गर्नुभएको छ। आगलागी क्षेत्रको स्थलगत अवलोकन गर्दै खत्रीले आफ्नो तर्फबाट 25,000 रकम सहयोग समेत गर्नुभएको हो। वीरेन्द्रनगरमा एक पछि अर्को गर्दै आग लागेको घटनाले व्यापारीहरूलाई त्रासित बनाएको भन्दै उहाँले यस्तो घटना हुन नदिन उचित सावधानी अपनाउनु पर्नेमा जोड दिनुभएको छ। वीरेन्द्रनगर स्थित बसपार्क नजिकै गत शुक्रबार राति भएको आगलागीमा 10 पसल जल्दा 4,32,00,000 बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सुशासन प्रवर्धन तथा भ्रष्टाचार न्यूनीकरणमा युवाहरूको भूमिका सम्बन्धमा युवा छलफल श्रृङ्खला सम्पन्न भएको छ। जिल्ला युवा सुर्खेतले सुशासनलाई कायम राख्दै भ्रष्टाचार न्यूनीकरणमा युवा सचेतकको भूमिकाबारे छलफल गरेको हो। कार्यक्रमको सहजीकरण गर्दै क्षेत्रीय प्रशासनका शाखा अधिकृत हितप्रसाद पौडेलले सुशासन प्रारम्भका दिनमा शासकहरूबाट सम्पादन कार्यशैलीको बोध गराए तापनि पछिल्लो समय नागरिक समाज एवं अन्य सरकारवालाहरूसँगको सहभागितामा सञ्चालन भएको बताउनुभयो। उहाँले भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानुन बमोजिम सजाय हुने कसुर सम्झनु पर्दछ भन्ने जानकारी गराउनु भएको छ। कार्यक्रममा जिल्ला युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले विकास निर्माणका कार्यमा युवाहरूको ठूलो योगदान रहेको बताउनुभयो। जिल्ला युवा सञ्जाल सुर्खेतको आयोजना साथै सुन्दर नेपाल संस्था सुर्खेत, स्याक नेपाल सुर्खेतको समन्वय र साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा साझेदारी विकास परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत टीकाराम ढकाल, कार्यक्रम संयोजक बेना भट्टराई लगायतको उपस्थिति रहेको थियो। जिल्ला युवा सञ्जाल सुर्खेतका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रम काँक्रेबिहार युथ नेटवर्क सुर्खेतका संयोजक सृजना जीसीले सञ्चालन गर्नुभएको हो।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। बर्दियाको बाँसगाडीमा साना तथा मझ्यौला कृषि आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानबाट मसला उद्योग सञ्चालन गरिएको छ। 1,12,32,000 बराबरको लागतमा बर्दियाको बाँसगाडीमा क्षितिज मसला उद्योग सञ्चालन आएको हो। उद्योग सञ्चालनको लागि मसला प्रशोधन तथा बजारीकरण उप आयोजनाको 56,22,000 पूरक अनुदान प्राप्त भएको उप आयोजनाका प्रबन्धक तथा क्षितिज मसला उद्योग बाँसगाडीका सञ्चालक होपनाथ अधिकारीले बताउनुभयो। बर्दियामा मसला उद्योग सञ्चालनसँगै कृषकहरूलाई मसला बालीतर्फ प्रेरित गर्ने र किसानहरूले उत्पादन गरेको कच्चा पदार्थ खरिद गरी गुणस्तरीय मसला उत्पादन गर्ने लक्ष्य राखिएको क्षितिज मसला उद्योगका सञ्चालक अधिकारीको भनाइ छ। उप आयोजना सञ्चालनदेखि बर्दियाका कृषकहरू पनि व्यावसायिक रूपमा मसला बाली तर्फ आकर्षित भइरहेका छन्।
सरकारले आगामी 22 वर्षपछि मुलुकमा विद्युतको उच्चतम माग 18,137 मेगावाट पुग्ने जनाएको छ। सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् 2039-40 विद्युतको माग बढेर यो बिन्दुमा पुग्ने बताएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार बढ्दो सहरीकरण, औद्योगिक विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोगमा हुने बढोत्तरीका कारण उक्त परिमाणमा माग पुग्ने देखिएको हो। चालु आर्थिक वर्षमा विद्युतको माग 1,443 मेगावाट रहेको गर्दै आयोगले माग व्यवस्थापनका लागि 1,876 मेगावाट जरुरी रहने ठहर गरेको छ। सन् 2022-23 3,366 मेगावाट पुग्ने प्रक्षेपण गरेको आयोगले सन् 2025 4,519 मेगावाट पुग्ने बताएको छ। सन् 2033-34 10,115 मेगावाट उच्चतम माग पुग्ने लक्ष्य निर्धारण गरेको आयोगले सन् 2036-37 13,540 मेगावाट विद्युत माग हुने जनाएको छ।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। रुसको राजधानी मस्कोमा सब बिलको प्रवेशद्वारमा बस ठोकिँदा कम्तीमा 4 ज्यान गएको छ। बस बाटोबाट बाहिर गएर सब बिलको प्रवेशद्वारमा ठोकिँदा अरू 11 घाइते भएको जनाइएको छ। बस सब बिलको प्रवेशद्वारमा टनेलको छानोमा ठोकिएर अड्किएको जनाएको छ। यो आतंकारी घटना नरहेको रुसी अधिकारीहरूले बताएका छन्। बस 81 चल्न थालेको र आफूले ब्रेक लगाउन खोजे पनि सफल नभएको बसका चालकले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
भेरी खबरको अन्तिममा अब लागौँ खेल खबरतिर। पारस खड्काको नेतृत्वको विराटनगर वारियर्स र शरद भेस्वाकरको नेतृत्वको भैरवा ग्ल्याडियर्स एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटको क्वालिफायर चरणमा प्रवेश गरेका छन्। विराटनगर वारियर्सले अपराजित यात्रा जारी राख्दै किङ्स इलेभेनलाई 8 हराएको हो। 148 रनको लक्ष्य पाएको काठमाडौँलाई 139 रनमा अल आउट गर्दै विराटनगरले 8 रनको जित हात पारेको हो। काठमाडौँको लागि कप्तान फारभिज मेहरूफले 42 तथा नरेश बुढा अयरले 30 रन बनाए पनि टिमलाई जिताउन सक्नु भएन। विराटनगरका लागि अंशुमन रथले 3 तथा वसन्त रेग्मी र राम नरेश गिरीले 2-2 विकेट लिनुभयो। पहिले ब्याटिङ गरेको विराटनगरले 20 ओभरमा 7 विकेट गुमाएर 147 रन बनाएको थियो। विराटनगरका लागि बाबर हयातले 67, अंशुमन रथले 32 र पारस खड्काले 26 रन बनाउनुभयो। 5 खेलबाट 10 अङ्कसहित विराटनगर शीर्ष स्थानमा रहेर क्वालिफायरमा प्रवेश गरेको हो। यस्तै पोखरा राइनोजमाथि 7 विकेटको जित दर्ता गर्दै भैरवा 6 अङ्क तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर चरणमा स्थान बनाउन सफल भएको छ। टियु क्रिकेट मैदान कृतिपुरमा पोखराले दिएको 109 रनको सामान्य लक्ष्य भैरवाले 3 विकेट गुमाएर 17.4 ओभरमा पुरा गरेको हो। कप्तान शरद भेस्वाकर र आरिफ शेखले 4 विकेटका लागि 73 रनको अभिजित साझेदारी गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाउनु भएको छ। 47 बल खेलेर शेखले 48 र 37 बल खेलेर भेस्वाकरले 32 रन बनाउनु भयो। पोखराका तेज ओलीले 2 तथा कप्तान शक्ति गौसनले 1 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले 18.3 ओभरमा अल आउट हुँदै 108 रन बनाएको थियो। प्रतियोगिताको लिग अन्तर्गत आज हुने अन्तिम चरणका 2 खेलमा भैरवाले चितवन टाइगर्स र पोखराले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
क्षेत्रीय सरसफाई तथा अनुगमन कार्यालय सुर्खेतले 30 बुधे मध्यपश्चिम घोषणापत्र सार्वजनिक गर्यो। सरसफाईका क्षेत्रमा सम्बन्धित निकाय थप गम्भीर बन्नुपर्नेमा जोड।
जाजरकोटमा अधिकांश स्थानीय तहको काम सदरमुकामबाटै हुँदै नाम र केन्द्र परिवर्तन गर्ने निर्णयले रोल्पाका 3 स्थानीय तहमा विवाद चर्कियो।
राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा प्रमुख दलहरूबीच विवाद भएपछि राष्ट्रपति पनि अप्ठ्यारोमा, परामर्श जारी।
र एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा विराटनगर र भैरवा क्वालिफायर चरणमा प्रवेश, अरू 2 टोलीको टुङ्गो लाग्न बाँकी। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।